का साथमा
टीवी हेर्ने इन्टरनेशनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल
नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। बिहानको पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
बर्दियाका 150 नेपाली महिला भारतको उत्तर प्रदेशमा बन्धक, दलाल मार्फत तेस्रो मुलुक जान लागेका बेला बनारसका कोठीमा थुनियो।
नेपाल भारत सुरक्षा बैठकमा धार्मिक आतंकवाद विरुद्ध सक्रिय रूपमा काम गर्ने सहमति, भारतीय बाँधका कारण खेतमा पानी जम्दा बाँकेमा बर्खे बाली स्याहार्न समस्या।
स्पेनमा फुटबल खेलेर फर्कँदै मुगुका सत्राचेली डाक्टर केसीसँग वार्ता गर्न सरकारी टोली गठन, कर्णालीका चिकित्सकद्वारा काम ठप।
र नेपालगञ्जलाई महानगर बनाउने योजना अगाडि बढाउने तयारी, बाँकेमा छोटी भन्सार पुनर्स्थापना नहुँदा अवैध सामानको ओसार पसारमा वृद्धि।
नयाँ सुट, जुत्ता, ब्याग होइन, कहाँको सवारी हो?
जान लागेको म त काठमाडौँतिर, बरु आफूलाई जुन पायो त्यही होटलमा बस्न मन लाग्दैन।
ल, तिमीलाई थाहा छैन, नेपालगञ्जमा रहेको होटल सनराइज काठमाडौँको सुन्धारामा खुल्यो नि।
ए, होटल सनराइज प्लाजा प्राली भन्या त्यही हो? यति भए त भइगयो नि।
स्वादिष्ट खाना र आरामदायी बासस्थानका लागि काठमाडौँको सुन्धारा होटल सनराइज प्लाजामै जानुहोस् है।
त्यो पनि भनिरहनु पर्ने कुरा हो र, लाग्यो सुन्धारा बसिन्छ होटल सनराइजमै।
बालश्रम मुक्त एकमात्र आफ्नै होटेल होटेल सनराइज पोखरा लाइन सुन्धारा काठमाडौँ। सम्पर्क नम्बर 01-42-63-158 र 98-5-80-21-828।
पश्चिम डायरीको सुरुमा, बर्दियामा 150 नेपाली महिला भारतको उत्तर प्रदेशमा बन्धक बनाइएको खबर छ। दलाल मार्फत तेस्रो मुलुक जान लागेका बेला बनारसका कोठीमा उनीहरूलाई थुनिएको आजको कान्तिपुरले खबर छापेको छ। वैदेशिक रोजगारका लागि अवैध रूपले तेस्रो मुलुक जान लागेका करिब 150 नेपाली महिला भारतको उत्तर प्रदेशको बनारसमा बन्धक बनाइएका छन्। दलाल मार्फत कोठीमा बन्धक बनाइएकी एक महिलाले बर्दिया मधुबन नगरपालिकामा रहेका श्रीमानलाई फोन गर्दै उद्धारको अपिल गरेपछि घटना सार्वजनिक भएको हो। महिलाको अपिल अनुसार उहाँका श्रीमानले उद्धारका लागि प्रहरीसँग आग्रह गर्नुभएको छ। ती महिलाले दिएको जानकारी अनुसार नेपाली दलाल मार्फत सबैलाई भारतीय दलालको जिम्मा लगाइएको छ र फलामे च्यानल गेटभित्रको कोठीमा बन्धक बनाइएको छ। बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाले बनारसको अज्ञात कोठीमा करिब 150 नेपाली महिलालाई बन्धक बनाएको जानकारी आएको बताउनुभयो। सबै बर्दियाकै भएका हुन् उहाँले भन्नुभयो। उनीहरूको उद्धारका लागि माइती नेपाल लगायत संस्थासँग समन्वय गरिएकाले चाँडै त्यसतर्फ जाने भएका छौँ। बन्धक बनाइएकाको स्थान बनारस भनिए पनि अन्य विवरण खुलेको छैन। कल डिटेलका आधारमा खोजी गर्न भारतीय समकक्षी लगायत विभिन्न सङ्घ संस्थासँग समन्वय भइरहेको स्थानीय प्रशासनले जनाएको छ। कमल पन्थीले कान्तिपुरमा लेख्नु भएको छ।
नेपाल भारतबीच हिजो भारतीय क्षेत्रमा भएको 50 बैठकमा सीमा क्षेत्रमा भइरहेको धार्मिक अतिवाद र आतंकवाद विरुद्ध सक्रिय रूपमा काम गर्न सहमति भएको छ। नेपाली क्षेत्रमा लुकी छिपी आतंकी गतिविधि भइरहेको बारे भारतीय सुरक्षा अधिकारीले आतंकवाद र धार्मिक अतिवाद विरुद्ध मिलेर काम गर्न आग्रह गरेका हुन्। भारतीय क्षेत्रमा वान्टेड रहेका मौलाना सुब्राती जोलाहालाई पक्राउ गर्न सफल भएकोमा नेपाली सुरक्षा अधिकारीको सराहना गर्दै भारतीय अधिकारीले यस्ता क्रियाकलापमा अझ बढी सक्रिय भएर काम गर्न आग्रह गरेका हुन्। सीमा सुरक्षा बल 6 बटालियनको मुख्यालय अगैया नानपारा स्थित कतर्निया ब्लकमा भएको भारत नेपाल भारत संयुक्त सीमा समन्वय समितिको बैठकमा काठ तस्करी, वन्यजन्तु चोरी सिकारी, मानव तस्करी लगायत विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्लाधिकारी रमेश कुमार केसीले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
खुब उल्टी आयो, चक्कर लागेर ज्वरो नै आउला जस्तो भयो। मुगुको तालचा विमानस्थलबाट जहाजमा नेपालगञ्ज आइपुगेपछि पहिलोपटक काठमाडौँका लागि गरेको बस यात्रा सम्झिन् हिमाली शाहीले। बसबाट झरेपछि मात्र सास आयो, नत्र उल्टी मात्रै भयो। काठमाडौँको सपना जटिल छ, तर विकट कर्णालीका मुगुका यी 17 जना किशोरीको साझा र सरल सपना छ गाउँ फर्केर फुटबल खेल्ने र साना नानीलाई फुटबल सिकाउने। स्पेनको अन्तर्राष्ट्रिय ग्राउन्ड सान सेबास्टियनमा जुलाई 1-7 भएको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता डोनास्टिक कपमा खेलेर काठमाडौँ फिरेका उनीहरूलाई अब छिट्टै घर पुग्ने हतारो छ। त्यो हतारो सबैको अनुहारमा देखिन्छ। स्पेनमा भएको त्यस फुटबल खेलमा 34 देशका 630 टिमका 700 खेलाडी सहभागी थिए। नेपालबाट अन्डर 14 खेल खेल्न टिम रारालाई स्पेनको आयोजकले निम्ता गरेको थियो र नेपालबाट 17 खेलाडी सहभागी भएका थिए। घर छाडेपछि उनीहरूले जे गरे त्यो जीवनमै पहिलोपटक गरे, जे देखे त्यो पहिलोपटक देखे। उनीहरू पहिलोपटक जहाज चढे, पहिलोपटक काठमाडौँ पुगे, पहिलोपटक जर्सी लगाए, पहिलोपटक विदेश पुगे। काठमाडौँ राम्ररी नदेखिकनै उनीहरूले पहिलोपटक मेस्सी रोनाल्डोले फुटबल खेल्ने बार्सिलोनाको ग्राउन्ड नौ क्याम्प फुटबल स्टेडियम टेके। ती खेलाडीका गोल्डेन बुट र जर्सी पहिलोपटक देखे। मुगुको रेडियोबाट 6 महिना अघि 6 नोट खेल हुँदैछ भनेर सूचना सुन्दा उनीहरू कसैले पनि फुटबलको एउटै खेल समेत खेलेका थिएनन्। दीपक सापकोटाले आजको अन्नपूर्ण पोस्टमा पहिलो पृष्ठमा खबर लेख्नु भएको छ।
बाँकी जानकी गाउँपालिका एक साई गाउँ बढैया निवासी जाकिर राईले विगत 3 वर्ष यता आफ्नो खेतबाट बाली बोट राम्री स्याहार्न पाउनु भएको छैन। उहाँको खेतकै सामुन्ने भारतीय बाँध जस्तो सडक बनिरहेको छ। उक्त बाँधले नेपालबाट बग्ने पानीको प्राकृतिक निकास थुन्दा उहाँको खेत बर्खायामको समयमा प्राय जलमग्न हुन्छ। खेतमा पानी जमेपछि बालीबाट फल्न छाडेको छ। उहाँले भन्नुभयो, 3 वर्षदेखि राम्री बर्खे बाली स्याहार्न पाएका छैनौँ। भारतले बाँध बनाएपछि नेपालगञ्जबाट बगेर आउँदा दुन्द्रा नालाको पानी राम्ररी बग्न पाउँदैन। पानी बग्न नपाउँदा किसानको खेतबारीमा जम्न थाल्छ। निर्माणाधीन सडकमा दुन्द्रा नाला बाहेक अन्य कतैबाट पनि निकास छाडिएको छैन। बाँध बन्न थालेपछि नेपालतिरका खेतबारी जलाम्य हुने गरेको किसान राईले सुनाउनुभयो। अर्जुन ओलीले नागरिकमा खबर लेख्नु भएको छ।
जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको श्वास प्रश्वासमा गम्भीर समस्या देखिएको छ। आइतबार राति डाक्टर केसीलाई धेरै असहज भएपछि उहाँले सहयोगका लागि चिकित्सकलाई आग्रह गर्नुभएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार डाक्टर केसीको छातीमा पीडा बढेपछि र सास फेर्न गाह्रो भएपछि उहाँ केही बेर अत्तालिनु भएको थियो। आइतबार रातिदेखि उहाँको अवस्था धेरै गम्भीर बनेको छ। उहाँका सहयोगी विशद दाहालले भन्नुभयो, उहाँलाई राति असह्य पीडा भएपछि आफैले चिकित्सकको सहयोग माग्नुभयो। चिकित्सकका अनुसार डाक्टर केसीको मुटुमा जटिल समस्या उत्पन्न भएको छ। यसैबीच अनसनरत डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा सचिव खगराज बरालको नेतृत्वमा 3 सदस्यीय वार्ता टोली गठन गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले गृह र स्वास्थ्य मन्त्रालयका सहसचिव सम्मिलित 3 सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनुभयो। यसैबीच सो टोलीले हिजै वार्ता सुरु गरेको छ। हिजोको साँझ भएको वार्ता आज पुनः बस्ने गरी स्थगित भएको छ। यस्तै नेपाल चिकित्सक सङ्घले 17 दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई 48 घन्टाको अल्टिमेटम दिएको छ। हिजो साँझदेखि लागू हुने गरी 48 घन्टाभित्र वार्ता टोली बनाएर जीवन रक्षाका लागि तत्काल ठोस पहल नथाले साउन 3 गते भोलिदेखि देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्ने सङ्घले घोषणा गरेको छ। कर्णाली प्रदेशका चिकित्सकले पनि हिजोदेखि आजैदेखि यस्तो आन्दोलन गर्ने घोषणा गरिसकेका छन्।
जुम्लामा अनसनरत डाक्टर केसीको समर्थनमा बर्दियामा नागरिकहरूले प्रदर्शन गरेका छन्। स्वास्थ्य सेवा सरोकार समाज बर्दियाको नेतृत्वमा बर्दियाका नागरिकहरूले सदरमुकाम गुलरियामा हिजो जुलुस प्रदर्शन गर्दै कोणसभा समेत गरेका हुन्। कोणसभामा बोल्ने नागरिक वक्ताहरूले डाक्टर केसीले राखेको माग कुनै राजनीतिक पार्टीको पक्ष वा विपक्षमा नभई आम जनताको सरोकार राख्ने हुनाले यसलाई राजनीतिक रङ्ग दिन नहुने बताएका थिए। दैनिक नेपालगञ्जमा खबर छ।
पश्चिम डायरीमा छाला रोगको उपचार पद्धति।
सफा पानीको प्रयोग गरौँ। सफा पानी उपलब्ध छैन भने त्यसलाई उमालेर शुद्ध पारेर प्रयोग गर्दै गयौँ भने र बासी खाने कुरा खाने प्रवृत्तिलाई हटाउँ र पेटलाई सफा राख्ने प्रक्रिया अपनायौँ भने हामी छालाको विभिन्न किसिमका रोगहरूबाट बच्न सक्छौँ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
चौबिसै घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
भर्ना खुल्यो, भर्ना खुल्यो। एसएलसी, एसईई उत्तीर्ण तथा पूरक मौका परीक्षामा सहभागी भएका विद्यार्थीहरूले समयमै सम्पर्क गर्नुहोला।
नेपालगञ्ज हेल्थ क्याम्पस कार्यक्रम पिसिएल ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी, ल्याब असिस्टेन्ट, टिसिएलसी। सम्पर्क नम्बर 081-520-3900, 527-969-98, 98-589-400 र 98-484-10-336। महिला छात्रावासको पनि व्यवस्था भएको।
सम्पर्क स्थान नेपालगञ्ज हेल्थ क्याम्पस, आदर्श नगर 10, नेपालगञ्ज बाँके। नोट, शनिबार पनि कार्यालय खुल्ला रहनेछ।
एभरेस्ट बैंकको शाखा रहित बैंकिङ सेवाको विस्तार, आर्थिक र समुन्नत राष्ट्रको बलियो आधार। एभरेस्ट बैंकको तपाईँको घर नजिक रहेको व्यवसायिक प्रतिनिधिहरू मार्फत खाता खोली रकम जम्मा गर्ने, रकम निकाल्ने, साथै भारत लगायत अन्य मुलुकहरूबाट पठाएको रकम निकाल्ने सुविधा उपलब्ध छ। सहकारी UK 8 सक्षम आयोजना।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
गर्मी र बर्सातको समयमा छालाको रोगले धेरैलाई सताउँछ। यो बेला अस्पतालमा पनि छाला रोगीहरू अधिक पुग्ने गर्छन्। बाँके जिल्ला आयुर्वेदमा लुतो, घमौरा, छाला रातो हुने, चिलाउने जस्ता रोगका बिरामीहरूको संख्या बाक्लै हुन्छ। गर्मी र बर्सातको समयमा हुने छाला रोग र जोगिने उपायका बारेमा कुराकानी गर्दै बाँके जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिल कुमार चौधरी।
अब छालाका रोगहरू त अन्य सिजनमाहरू पनि हुन्छन् जुन निरन्तर भइ नै रहन्छन्, तर प्राय गरेर बर्खा सिजनमा पानी दूषित हुन्छ। बर्खाको पानी भुइँमा आएपछि त्यो भुइँमा भएका विभिन्न फोहोर मैलासँग मिलेर तलाउहरूमा, नदीहरूमा थुपर्ने गर्छ र त्यो पानीमा हामी पौडी खेल्छौँ, नुहाउँछौँ। गाउँघरमा धान रोप्ने बेलामा पनि त्यही पानीमा जाँदा त्यसमा भएका विभिन्न किसिमका जीवाणुहरू हाम्रो छालाको सम्पर्कमा आएर आफ्नो विषाक्तता छालामा छोडेर विभिन्न किसिमका चिलाउने रोग, फोका उठ्ने रोग जस्ता समस्याहरू उत्पन्न गर्ने गर्छन्। र साथै यो बाँके जिल्ला अन्य क्षेत्रभन्दा धेरै गरम प्रदेश भएको हुनाले बर्खामा एक त गर्मी त्यसै, त्यसमा पनि झन गर्मी हुने ठाउँ भएको हुनाले पसिना बढी आउँछ र पसिनाले गर्दा छाला ओसिलो हुन्छ। ओसिलो भएको ठाउँमा वातावरणमा भएका ब्याक्टेरिया, भाइरसहरूले आफ्नो बढी त्यहाँ सङ्क्रमण गर्ने मौका पाउँछन्। यसले गर्दा मेरो त के भनाइ छ भने सहज तरिकाबाट हामी बच्नको लागि जताततै पाइने निमको बोट हामी सबैलाई थाहा छ। निम जसको हामी दतिवन पनि गर्छौँ, पातलाई पानीमा उमालेर त्यही पानीबाट हामी दैनिक नुहाउने गर्छौँ भने छालामा हुने विभिन्न किसिमका जीवाणुजन संक्रामक रोगहरू सन्चो हुँदै जान्छ र हाम्रो छाला स्वस्थ हुन्छ। र त्यसै गरी ती निमका पातहरू, कलिला पातहरू पनि हामी थोरै थोरै 2-4 पातहरू सधैँ खाइदिन्छौँ भने भित्रबाट रगत शुद्ध हुन्छ र रगतमा रोगलाई रोक्न सक्ने क्षमता पनि बढ्दै जान्छ जसले गर्दा सितिमिति आक्रमण गरेका रोगका जीवाणुहरू हाम्रो छालाबाट बस्न सक्छन् छालालाई जोगाउन सक्छन्
जस्तै तपाईँको जिल्ला आयुर्वेदमा अहिले छाला रोगका कस्ता बिरामीहरू आइराखेका छन् बढी
अहिले हाम्रो छाला रोगका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा जस्तै लुतोका पनि त आइ नै रहन्छन् तर गर्मीले गर्दा बिभ्रा आउने घमौरा आउने चिलाउने रातो रातो भएर आउने त्यसमा डाबर उठ्ने खालका बिरामीहरू बढी देखा परिरहेका छन्
यो छाला सम्बन्धी रोगबाट बच्नका लागि छाला रोग लाग्नुभन्दा अगाडि के कुरामा चाहिँ ध्यान पुर्याउन जरुरी हुन्छ
सर्वप्रथम हाम्रो छालामा बढी सम्पर्क हुने कुराहरू पानी नै हो किनभने प्रायः हामी पानीद्वारा नुहाउने गर्छौँ पानीद्वारा लुगा धुने गर्छौँ त जब पानीको शुद्धता हुन्छ भने हाम्रो शरीर पनि शुद्ध हुन्छ र हामीले प्रयोग गर्ने विभिन्न किसिमका साबुनहरूको पनि चयन गर्नुपर्छ बढी साबुनहरू केमिकलबाट बनाइएका र प्रचारमा मात्रै रहेका साबुनहरू प्रयोग गर्नु हुँदैन औषधीय गुणयुक्त जडीबुटीबाट बनाइएका साबुन जुन निमबाट बनाइएको हुन्छ एलोभेरा घिउकुमारीबाट बनाइएका हुन्छ यस्ता साबुनहरू प्रयोग गरौँ सफा पानीको प्रयोग गरौँ सफा पानी उपलब्ध छैन भने त्यसलाई उमालेर शुद्ध पारेर प्रयोग गर्दै गयौँ भने र बासी खाने कुरा खाने प्रवृत्तिलाई हटाउँ र पेटलाई सफा राख्ने प्रक्रिया अपनायौँ भने हामी छालाको विभिन्न किसिमका रोगहरूबाट बच्न सक्छौँ
बाँकी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अनिल कुमार चौधरी र शम्भु थारू अब अर्को सन्दर्भ प्रादेशिक सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरेको नेपालगञ्ज महानगरको अवधारणा कार्यान्वयन प्रक्रियाले बिस्तारै गति लिने भएको छ त्यसका लागि कुन बाटो अगाडि बढ्ने भन्ने कुरामा सम्बद्धहरूबीच छलफल बहस सुरु भएको हो काठमाडौँ विकास प्राधिकरणको मोडेलमा लैजाने कि नयाँ कुनै मोडेलको विकास गर्ने भन्ने कुरामा छलफल अघि सारेका छौँ प्रादेशिक योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश श्रेष्ठले भन्नुभयो त्यसका लागि सम्बद्ध मन्त्रालयले अवधारणालाई बिस्तारै प्रारूपमा लैजान्छ डाक्टर श्रेष्ठका अनुसार प्रशासनिक र संस्थागत संरचना तयार गरेर कार्यान्वयन प्रक्रिया अगाडि बढ्नेछ प्रदेश पाँचका मुख्यमन्त्री शङ्कर पोखरेलले पटक पटक नेपालगञ्जलाई महानगरका रूपमा विकास गर्ने उक्त महानगर आर्थिक विकासको दृष्टिले देशकै केन्द्र बन्ने अवधारणा प्रस्तुत गर्दै आउनु भएको छ दैनिक नेपालगञ्जमा झलक गैरेले खबर लेख्नु भएको छ
उच्च हिमाली क्षेत्रमै औलो सार्ने लामखुट्टे हुर्किन थालेको पाइएको छ मुगुको खत्याट गाउँपालिका वडा नम्बर 8 र 10 रिगा गाउँमा औलोका रोगी भेटिएपछि यसको पुष्टि भएको हो उच्च हिमाली जिल्ला मुगुमा औलोका बिरामी धेरै भेटिएका छन् देशका सबै जिल्लामध्ये धेरै मुगुमा भेटिएको इपिडिमियोलोजी तथा महामारी नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल अधिकृतले जानकारी दिएको भनेर आजको नयाँ पत्रिका दैनिकमा अच्युतराज भण्डारीले खबर लेख्नु भएको छ
नेपालगञ्जको भेरियन्चल अस्पतालले मुटु रोगको उपचारलाई विस्तार गर्ने क्रममा मुटुको एन्जियोग्राफी परीक्षण सेवा सुरु गरेको छ भेरियन्चल अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर कृष्ण अधिकारी र डाक्टर विपिन आचार्य स्टाफ नर्स रेलुसा खत्री रेडियोग्राफर सीता राणा छेत्री सहित पाँचजना चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले कञ्चनपुर दोधाराका मुटुका बिरामी अशोक सुनारको एन्जियोग्राफी गरेर सेवा सुरु गर्नुभएको हो कृष्ण अधिकारीले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ
पश्चिम डायरीमा असारे विकासको प्रभावकारिता
अब यस्तो भरसार गर्दाखेरि जनताहरूलाई धेरै मर्काहरू परिरहेका छ चिजहरू कमजोरी बनिरहेका छन् किन यो सब कुरो ठेकदारहरू कमजोरी किनभने कामभन्दा पनि पैसाको मतलब बढी गरेको हुनाले सब बाटाघाटाहरू बनाएको दुई वर्ष एक वर्ष नहुँदै सब बाटाघाटाहरू जीर्णहरू भइसकेका छन्
लगायतका सामग्री बाँकी नै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
भर्ना खुल्यो भर्ना खुल्यो सिटिबिटीबाट सम्बन्धन प्राप्त भेरी नर्सिङ कलेजमा शैक्षिक सत्र 2075-76 लागि 3 वर्ष पिसिएल नर्सिङ स्टाफ नर्स र डिप्लोमा इन फार्मेसी कार्यक्रममा नयाँ भर्ना खुल्यो
योग्यता एसईई परीक्षामा गणित अङ्ग्रेजी विज्ञान विषयमा सी ग्रेड प्राप्त गरी जीपीए न्यूनतम 2 प्राप्त गरेको हुनुपर्ने फारम बुझाउने अन्तिम मिति यही साउन 11 गते शुक्रबारसम्म प्रवेश परीक्षा मिति यही श्रावण 19 गते शनिबार बिहान 7 बजे शनिबार पनि कार्यालय खुला रहनेछ
सम्पर्क भेरी नर्सिङ कलेज बिलासपुर नेपालगञ्ज बाँके सम्पर्क नम्बर 081-415-339 415-094-98-4-88-16-400 र 98-195-60-035
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज अब रंगीन कलेबर र ब्रडसिट साइजमा प्रदेशभरि।
समुदायमा आधारित एकीकृत मातृ तथा नवजात शिशु स्वास्थ्य कार्यक्रम
नियमित चार पटक, चार महिना, छ महिना, आठ महिना र नौ महिना गर्भ जाँच गराएर स्वास्थ्य संस्थामा सुत्केरी गराएमा नेपाल सरकारले रु 400 र 500 रुपियाँ उपलब्ध गराउँछ।
नियमित स्वास्थ्य जाँच गराएमा आमा र नवजात शिशुलाई अकाल मृत्युबाट बचाउँछ।
सुत्केरी पछि आमा र नवजात शिशुलाई कम्तीमा तीन पटक 24 घण्टाभित्र, 3 दिन र 7 दिनमा दक्ष स्वास्थ्य कर्मीबाट स्वास्थ्य जाँच गराउँदा हुन सक्ने खतराबाट बचाउन सकिन्छ।
कुनै खतराका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ।
बच्चा जन्मेको 35 दिनभित्र निशुल्क जन्म दर्ता गराई बाल बालिकाको अधिकारको संरक्षण गर्नु सबै अभिभावकको कर्तव्य हो।
सेभ द चिल्ड्रेनको सहयोगमा बाँके युनेस्को क्लबद्वारा जनहितमा जारी सन्देश।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगंजको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगंज एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपालमा असार र विकास एक अर्काका परिपूरक झैँ भएका छन्। असारे विकासको आलोचना नागरिक स्तरबाट जति नै भए पनि राज्य सञ्चालकहरूलाई यसले पटक्कै छोएको पाइँदैन। साउनदेखि सुरु हुने नयाँ आर्थिक वर्षको चैत महिनासम्म पनि विकासे योजनाको प्रक्रिया अगाडि बढाइँदैन। प्राय फागुन चैतदेखि टेन्डर आह्वानको काम सुरु हुन्छ र ठेकाको जिम्मा दिँदासम्म जेठ असार नै आइसक्छ अनि सुरु हुन्छ नेपालमा असारे विकास। आर्थिक वर्षको अन्त्यमा रातारात विकास गर्ने र बजेट सक्नुपर्ने कारणले विकासको काम गुणस्तरयुक्त पनि हुँदैन। यसै सन्दर्भमा सुर्खेतबाट सहकर्मी चाँदनी केसीले सङ्कलन गरेको आजको नागरिक आवाज।
मेरो इन्द्रप्रसाद सुवेदी, ठेगाना आवास क्षेत्र।
अब यसलाई रोक्नको लागि त तपाईँको प्रशासनै चाहिन्छ। प्रशासनले हेरेकै छैन अनि अब जानु पर्दाखेरि त त्यहाँ ओभरसियर इन्जिनियर भन्ने कुरो गर्ने कहिले पनि देखिँदैन। कहिले देखिन्छ र ठेक्काबट्टामा कहाँ देखिया छ र कुन ठाउँमा देखिया छ? अब प्रशासनै लुट छ अनि ठेक्काबट्टा भ्रष्टाचार त नहुने त कुरै भएन नि। जसले पनि गर्छ पहल गर्दाखेरि त तपाईँको ठेक्काबट्टा बोल्ने बेला अब जनताले बोल्न पाउँदैन। त्यहाँ गएर जनताले बोल्ने भने प्रशासनले उल्टो लट्ठी ठटाउँछ जनतालाई अनि जनताले बोल्ने ठाउँ पनि हुँदैन। प्रशासनै
मेरो नाम चन्द्र प्रकाश नि ठिकाना बिनका तिन अब गाउँ गाउँमा चाहिँ वडा कार्यालय के अरे गरिरहेको छ नि। यिनीहरू चाहिँ एकदम यिनीहरूलाई काम गर्दाखेरि जनताहरू चाहिँ बोल्नु पऱ्यो कि कुन ठाउँमा चाहिँ कुन काम गर्ने, त्यस पछाडि कुन पूर्वाधार पुगेर त्यहाँ सबभन्दा अगाडि चाहिँ जनता बोल्नु पऱ्यो के आवश्यकता छ त्यो सम्म। त्यस पछाडि अब स्थानीय निकायमा चुनिएका नव निर्वाचित छन् जनप्रतिनिधि यिनीहरूलाई चाहिँ देखाउन लाउनु पऱ्यो अनि उनीहरूले चाहिँ खर्च गर्ने जुन बजेट छुट्याइरहेको छ नि जुन शीर्षक त्यो शीर्षकका बजेटहरूलाई चाहिँ शीर्षक अनुसारका खर्च भयो कि त्यसमा निगरानी गर्नु पर्यो। प्रशासन संयन्त्र कस्तो छ त प्रशासनिक कार्यहरू कस्ता छन् निगरानी गर्नुपर्ने भयो।
मेरो नाम देवबहादुर चुनारा हो, नगरपालिका 3 तातापानी। बाटोघाटो बनाउने ठेकदारहरूले पनि अब राम्रो तरिकाले बनाउनु पर्यो। बाटोघाटो यस्तो भ्रष्टाचारहरू गर्नु भएन किनभने ठेकदार सही सलामतको कामहरू गर्नु पर्यो। मेरो भनाइ त्यही नै छ किनभने अब यस्तो भ्रष्टाचार गर्दाखेरि जनताहरूलाई धेरै मर्काहरू परिरहेको छ, चिजहरू कमजोरी बनिरहेको छन्। किन यो सब कुरो ठेकदारहरू कमजोरी किनभने काम पैसा भन्दा पनि काम एकदम काम भन्दा पनि पैसाको महत्त्व बढी गरेको हुनाले खेदाहरूले बढी अहिले सब बाटाघाटाहरू सबै बिग्रिन बनाएको 2 वर्ष 1 वर्ष नहुँदै सब बाटाघाटाहरू जीर्णहरू भइसक्यो। त्यो त अब सरकारले पल चाल्नु पर्यो नि, सरकारले हेर्नु पर्यो नि, यो तुरन्त अनुगमन गर्नु पर्यो, अनुगमनले हेर्नु पर्यो, सरकारले हेर्नु पर्यो।
मेरो नाम नवीन साई, ठेगाना म इत्रामाटमा बस्छु। हामीले यो भ्रष्टाचार भनेको यो कुनै व्यक्तिले आफ्नो केही कुनै पदबाट पाएर आफ्नो लागि आफ्नो फाइदाको लागि गर्ने चिज हो। हामीले भ्रष्टाचार नेपाल 32 स्थानमा भई 122 अङ्क लगि 32 स्थानमा रहेको छ भ्रष्टाचार विरुद्ध भ्रष्टाचार देश मध्ये। त्यसरी हामीले यो भ्रष्टाचार हटाउनको लागि केही सामाजिक जनचेतना फैलाउनु पर्छ। हामीले यो जो यिनी जो भ्रष्टाचार विरुद्ध लागेका संस्थाहरूलाई पूरा रूपमा काम गर्न लगाउनु पर्छ।
मेरो नाम मन कुमारी साई, इत्राम साथ। यानि भ्रष्टाचार गर्नेहरूलाई कानुनी रूपमा कारवाही गर्नुपर्छ। हामीले त्यस्तो घुसपिस लग्ने अब यो आएको बजेटहरूलाई घुस खाएको देखेमा हामी सबै नेपाली जनताहरू सबै राजनीतिक दलहरू बुद्धिजीवीहरू लागेर तिनीहरूलाई निर्मूल गर्नुपर्छ।
माओवादी द्वन्द्वकालमा विस्थापित भएका बाँकेका छोटी भन्सार पुनर्स्थापना नहुँदा भारत र नेपालबाट अवैध रूपमा सामान ओसार पसार हुने गरेको छ। बाँकेमा नेपालगञ्ज भन्सार बाहेक अन्य 7 छोटी भन्सार छन्। तर अहिले सबै छोटी भन्सार बन्द छन्। 2060 सालमा तत्कालीन माओवादीले बम विस्फोट गराएपछि छोटी भन्सार बन्द भएका थिए। ती भन्सार पुनर्स्थापना नहुँदा 7 छोटी भन्सारको बाटो भएर दैनिक 50 लाखभन्दा बढीको सामान अवैध रूपमा नेपाल भित्रिने गरेको दावी छ। विश्वराज पसलडङ्गियाले नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
ठेकेदारले बीचमै काम छाडेर अलपत्र पारेका योजनालाई नेपालगञ्ज उपमहानगरपालिकाले अगाडि बढाउने तयारी गरेको छ। उपमहानगरपालिकाले बनाउने जिम्मा लिएका करिब आधा दर्जन योजना लामो समयदेखि अलपत्र रहेका छन्। लामो समयदेखि अलपत्र अवस्थामा रहेका योजनालाई यस वर्षको बजेटबाट क्रमशः पूरा गर्न थालिएको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो। यस्तोमा नेपालगञ्ज उपमहानगरपालिकाले बनाउने जिम्मा लिएको महेन्द्र बहुमुखी क्याम्पसको डिग्री भवन छात्रावास तथा नेपालगञ्ज एक धम्बोजी स्थित शहरी स्वास्थ्य क्लिनिकको काम छोडेर ठेकेदार बीचमै भागेपछि करिब 12 वर्षदेखि अलपत्र छन्।
नरैनापुर गाउँपालिकाले हिजो आर्थिक वर्ष 2075-76 बजेट तथा कार्यक्रम पारित गरेको छ। गाउँपालिकामा हिजो आयोजित दोस्रो गाउँसभाले बजेट तथा कार्यक्रम पारित गरेको हो। यसअघि नरैनापुरले असार 10 गते नीति तथा कार्यक्रम ल्याएको थियो। सोही नीति अनुसार नै बजेट पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले जानकारी दिनुभयो।
2029 सालमा सहरी योजनाविद माधव भक्त माथेमाले सुर्खेतको वीरेन्द्रनगरको गुरुयोजना बनाएपछि तत्कालीन राजा वीरेन्द्रसँग ब्रिफिङका लागि 15 मिनट समय पाउनुभयो। जब उहाँले राजालाई भेट्नुभयो तब उहाँको छोटो ब्रिफिङ लम्बे तान अन्तर्क्रियामा परिणत भयो। राजाले निकै चाख मानेर मेरो योजना सुन्नुभयो। त्यसपछि त करिब 6 घन्टासम्म सहरी योजनाबारे छलफल भयो। राजासँगको भेट सम्झिँदै माथेमाले भन्नुभयो, यसको एउटै कारण थियो हामीले बनाएको वीरेन्द्रनगरको गुरुयोजना उत्कृष्ट हुनु। माथेमाले बनाएको गुरुयोजना राजा वीरेन्द्रलाई मात्र होइन सुर्खेतवासीलाई पनि मन परेको थियो। तर पछिल्लो दशक सर्वत्र तारिफ योग्य त्यही गुरुयोजनाको मर्म विपरीत सहरीकरण हुँदा वीरेन्द्रनगर सुर्खेत क्रूप सहर बन्ने दिशामा अगाडि बढेको छ। कलेन्द्र सेजुवालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बर्दियामा अवैध हतियारसहित प्रहरीले 2 पक्राउ गरेको छ। बर्दियाको बढियाताल गाउँपालिका वडा नम्बर 2 बन्दुक र बन्दुकमा लाग्ने गोली सहित 2 पक्राउ गरिएको हो। बढियाताल गाउँपालिका वडा नम्बर 2 सीतापुरका 26 खुमबहादुर थापा र वर्ष 27 खडक बहादुर सुनारलाई 12 बोरको बन्दुक, 1 थान र बन्दुकमा लाग्ने 2 गोली सहित उनीहरूलाई पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ।
बर्खा लाग्यो कि चन्द्रबहादुर राणा चुकचुकाउने गर्नुहुन्छ। बर्खा अर्थात् रोपाइँको बेला 20-30 वर्ष अघि यो बेला खेतखेतमा धान मात्रै रोपिँदैनथ्यो, असारे भाका पनि घन्काइन्थ्यो। पञ्चे बाजासहितको भाकाले रोपाइँलाई उत्सवकै ढाँचाको बनाउने गर्थ्यो। अब असारे गीत गाइन छाडे। लेकबेसी नगरपालिका 7 सुर्खेतका राणा भन्नुहुन्छ, संस्कृति लोप हुनु दुःखद कुरा हो। असारे भाका त कथा जस्तै बने। मलाई पनि अहिले त्यति याद छैन, उति बेला गाउँदै हिलो छ्यापाछ्याप गरिन्थ्यो, खुबै रमाइलो हुन्थ्यो। साँच्चै अचेल असारे भाका गाउनेहरू भेट्नै मुस्किल पर्छ। पुराना पुस्तकालयले पनि भाका भुल्न थालिसके। वरिष्ठ संस्कृतिकर्मी प्रेमदेव गिरी भन्नुहुन्छ, असारे भाकाले खेतमा रोपार र बाउसीहरूको थकान मेटाउन मद्दत पुर्याउँथ्यो, रोपाईँको माहौललाई थप मिठास बनाइदिन्थ्यो। तर असारे भाका हराउन थाल्यो। प्रकाश अधिकारीले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कैलालीको टिकापुर अस्पताल 2 बासिन्दाको उपचार गर्ने थलो बनेको छ। त्यहाँ कैलालीको पूर्वी क्षेत्रका मात्रै नभई बर्दियाको पश्चिमी भेगका बासिन्दा समेत उपचारका लागि जाने गर्दछन्। योगेश रावलले नागरिकमा खबर लेख्नु भएको छ।
यिनै खबरसँगै पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
बर्दियाका 150 नेपाली महिला भारतको उत्तर प्रदेशमा बन्धक, दलाल मार्फत तेस्रो मुलुक जान लागेका बेला बनारसका कोठीमा थुनियो।
नेपाल भारत सुरक्षा बैठकमा धार्मिक आतंकवाद विरुद्ध सक्रिय रूपमा काम गर्ने सहमति, भारतीय बाँधका कारण खेतमा पानी जम्दा बाँकेमा बर्खे बाली स्याहार्न समस्या।
स्पेनमा फुटबल खेलेर फर्किँदै मुगुका 17 चेली, डाक्टर केसीसँग वार्ता गर्न सरकारी टोली गठन, कर्णालीका चिकित्सकद्वारा काम ठप।
र नेपालगञ्जलाई महानगर बनाउने योजना अगाडि बढाउने तयारी, बाँकेमा छोटी भन्सार पुनर्स्थापना नहुँदा अवैध सामानको ओसार पसारमा वृद्धि। हवस्त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज साउन 1 गते मङ्गलबार, जुलाई 17 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम।